आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Smile।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्रहरू, आज पनि तपाईँ सबैलाई प्रभु येशु ख्रीष्टको मधुर सामर्थ्य नाममा जय मसीह तथा नमस्कार। श्रोता, आशा गर्दछु आज पनि तपाईँहरू पवित्र धर्मशास्त्रको अध्ययनको निम्ति रेडियोको सेटको सामने आइपुगिसक्नु भएको छ। प्रिय श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी मती रचित सुसमाचार 5:6-16 पदबाट धर्मशास्त्र बाइबलको मनन गर्नेछौ। आउनुहोस् मती 5:6 हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्। मित्र, यो कुरा शरीरमा मन लगाउने व्यक्तिको निम्ति कति पनि सत्य छैन। शरीरतिर मन लगाउने व्यक्तिसँग धार्मिकताको निम्ति भोक र प्यास हुँदैन। उसको निम्ति धार्मिकतासँग कति पनि महत्व छैन। पहिलो कोरन्ती 2:14 भनिएको छ, शारीरिक मानिसले परमेश्वरका आत्माका कुरा ग्रहण गर्दैन, किनकि ती त्यसको निम्ति मूर्खता हुन्छ र त्यसले ती बुझ्न सक्दैन, किनकि ती आत्मिक रीतिले जाँचेका हुन्छन्। शारीरिक मानिसको ख्रिस्ट नै आफ्नो धार्मिकताको रूपमा पाउने आत्मिक मानिसको ठिक विपरीतमा हुन्छ। पहिलो कोरन्थी 1:30 भनिएको छ, तर उहाँद्वारा तिमीहरू ख्रिस्ट येशूमा भएका छौ, जो हाम्रो निम्ति परमेश्वरबाट आएका ज्ञान, धार्मिकता, पवित्रता र उद्धार हुनुभएको छ। अनि सत्य परमेश्वरका जनहरू उहाँको निम्ति र धार्मिकताको निम्ति निरन्तर भुकाउँछ र तिर्खाउँछ। उहाँले तिनीहरूलाई तृप्त गराउनुहुन्छ। 7 भन्नुहुन्छ, धन्य दयावन्तहरू, किनभने तिमीहरूले दया पाउनेछौ। यो धन्य घोषणामा वा यो धन्य घोषणा हाम्रा दिनहरूमा एकदमै धेरै अबुझै गरिएको छ, किनभने यसले हामीले कृपा वा दया पाउने कुरा चाहिँ शर्तीय हो भनेर तिनीहरू बुझ्दछन्। हामी दयावान हुने कुरामा आधारित छ यदि हामी दया पाउन चाहन्छौ भने। अर्को शब्दमा, हामी दयावान भयौं भने मात्र हामी दया पाउन सक्छौ। यस किसिमको विचारधाराहरू हामी यी दिनहरूमा देख्दछौ र यसलाई यसरी अबुझै गरिएको छ, तर त्यसको मतलब त्यो कति पनि होइन। यो कुनै शर्त होइन जुनको आधारमा मात्र हामी दया पाउँछौ। तितस 3:5 भनिएको छ, हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्नै कृपा अनुसार पुनर्जीवनको स्नानद्वारा
र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो। हामी दयालु कृपालु हुनुपर्छ किनभने हामीले कृपा दया पाएका छौं। पहिलो पत्रुस 2:9-10 पदमा भनिएको छ, तर तिनीहरू त चुनिएका वंश, राजकीय पुजारी गिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ। उहाँले तिनीहरूलाई अन्धकारदेखि उहाँको उद्देशको ज्योतिमा ल्याउनुभयो ताकि तिनीहरू उहाँका आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक। एकपल्ट प्रजा थिएनौ, तर अब तिमीहरू परमेश्वरका प्रजा भएका छौ। एकपल्ट तिमीहरूले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ। अनि 8 पदमा हामी पढ्छौं, धन्य शुद्ध हृदयहरू हुनेहरू किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। कुनै पनि इमानदार मानिसले भन्न सक्दैन कि उसको हृदय एकदम शुद्ध छ। कसरी मानिसको हृदय जुन पूर्ण रूपमा दुष्ट भ्रष्ट छ त्यो शुद्ध हुन सक्छ? प्रभु येशूले भन्नुभयो युहन्ना 15:3 पदमा, मैले तिमीहरूलाई बोलेका वचनको कारणले गर्दा तिमीहरू अघि नै शुद्ध भइसकेका छौ। यो चाहिँ नवीकरणको धुवाई स्नानद्वारा हामी शुद्ध बनिएका छौं। पहिलो युहन्ना 1:7 पद अनुसार केवल ख्रीष्टको अनमोल रगतले मात्र हामीलाई सबै पापबाट शुद्ध गर्न सक्छ। अनि 9 पदमा भनिएको छ, धन्य मेलमिलाप गराउनेहरू किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्। अमित्र, के तपाईँ अहिले यो वर्तमान संसारको स्थितिमा कुनै व्यक्तिको नाम बताउन सक्नुहुन्छ जो मेलमिलाप गराउने व्यक्ति हुन्? मित्र एकजना पनि छैनन् जसले शान्ति वा मिलाप बनाउन सकेको छ। कोही पनि सफल हुन सकेको छैन। ख्रीष्ट मात्र केवल महान मेलमिलाप गराउनेवाला हुनुहुन्छ। उहाँले धार्मिक परमेश्वर र अधर्मी पापीहरूको बीचमा मिलाप गराउनुभयो। रोमी 5:1 पदमा भनिएको छ, यसै कारण विश्वासबाट धर्मी ठहरिएका भएर हाम्रा प्रभु येशु ख्रीष्टद्वारा हामी परमेश्वरमा मिलाप राखौं। अनि 10 पदमा हामी पढ्छौं, धन्य धार्मिकताको निम्ति सताइनेहरू किनभने स्वर्गको राज्य तिनीहरूको हो। यो धन्य घोषणाको लागू चाहिँ आज हाम्रो दिनमा अनि महाक्लेश अवधिमा बाँकी बचेका ईश्वर भक्त इसरायलीको निम्ति एकदम प्रासंगिक छ। तर स्थापित हुन लागेको त्यस राज्यको सम्बन्धमा यो लागू हुन्छ। राज्यबाट खराबी, भ्रष्टता, दुष्टताको हटाइने छैन। धेरै शास्त्रहरूले देखाउँछ कि ख्रीष्टको 1000 वर्षीय राज्य युगको वा युगमा अझै संसारमा दुष्टता, भ्रष्टता र खराबी रहेको हुनेछ किनभने त्यो चाहिँ जाँचको समय हुनेछ, परीक्षण समय हुनेछ। 1000 वर्षीय राज्यको अन्तमा विद्रोहको विस्फोटले यो प्रकट गर्दछ कि दुष्टता, खराबी त्यस 1000 वर्षीय राज्यमा प्राबल्य हुनेछ। अनि 11:12 पदमा हामी पढ्छौं, धन्य हौ तिमीहरू जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन् र सताउनेछन् र झुट्टा बोलेर तिमीहरूका विरूद्धमा सब किसिमका खराब कुरा भन्नेछन्, तब रमाऊ र अत्यन्त खुशी हौ किनभने स्वर्गीयमा तिमीहरूको इनाम ठूलो हुनेछ, किनभने यसरी नै तिमीहरूभन्दा अघिका अगम वक्ताहरूलाई तिनीहरूले सताएका थिए। मित्र, यी 8 आशीर्वादहरू वा धन्य घोषणाहरू बताइसक्नु भएपछि प्रभु येशूले आफ्ना चेलाहरूतिर फर्केर भन्नुभयो, धन्य हो तिमीहरू जब मानिसहरूले मेरो खातिर तिमीहरूको निम्ति निन्दा गर्नेछन् र सताउनेछन् र झुटो बोलेर तिमीहरूका विरूद्धमा सब किसिमका खराब कुरा भन्नेछन्। मित्र, ख्रिष्टको खातिर हामी दुःख भोग्छौं भने हामी धन्य हुनेछौं, आशीर्वादी हुनेछौं। त्यसकारण ख्रिष्टको पछि लाग्ने हरेक जना निन्दा, खेदो, चुक्ली र अरू विभिन्न किसिमका भिन्न भिन्न किसिमका दुःखहरू भोग्छन् र भोग्न तयार भइरहनुपर्छ। अनि जब दुःख आउँछ तब त्यसले के गर्नुपर्छ? रमाउनु पर्छ। रमाऊ र अत्यन्त खुशी हौ। पुरानो नियममा महान भविष्यवक्ताहरू जुनहरूले पनि साह्रो सतावट पाएका थिए, तिनीहरूसँग हामी गनिनेछौं। ख्रिष्टको दुःखमा भाग लिएर परमेश्वरको प्रशंसा हामीलाई मिल्नेछ। अर्काले हामीलाई दुःख दिँदा हामी धेरै जसो के गर्छौ? हामी रिसाउँछौ, त्यस मानिसलाई हामी विरोध गर्छौं, हामी बदला लिन खोज्दछौं। तर येशु भन्नुहुन्छ त्यसो गर्नुहुँदैन, रिसाउनु हुँदैन भनी जानेर हामी के गर्छौ? फेरि हामी आफ्नो रिस हाम्रो भित्र मनमा लुकाइराख्दछौ। हाम्रो मन तितो रिसाएको हुन्छ, तर यो पनि ठिक होइन भनेर येशु प्रभु भन्नुहुन्छ। त्यसकारण मनभित्र पनि रिसाउनु हुँदैन भनी जानेर हामी उदास र निराश हुन सक्छौ वा निराश हुन जान्छौ, तर त्यो पनि ठिक होइन। जब हामीलाई दुःख पर्छ तब येशुले भन्नुभए अनुसार हामीले गर्नुपर्ने एउटा मात्र कुरा छ, रमाउनु। रमाऊ र अत्यन्त खुशी हो। दुःखको बेलामा स्वभावले कोही पनि रमाउँदैन, तर पवित्र आत्मा पाएको मानिस मात्र दुःखको स्थितिमा रमाउन सक्छ। आनन्द चाहिँ पवित्र आत्माको एउटा फल हो। हाम्रो विश्वास पक्का हो कि होइन र हामी पवित्र आत्माबाट डोर्याएका हौं कि होइनौ भनेर जाँच्नलाई परमेश्वरले हामीमाथि विभिन्न किसिमका दुःखहरू आउन दिनुहुन्छ। दुःखको बेलामा हामीमा रिस वा निराशा आयो भने हामी पवित्र आत्माले भरेका होइनौ भन्ने हामीलाई थाहा हुनेछ। दाग वा सुन्तला वा अरू कुनै फल निचोरेर त्यसबाट रस निस्किन्छ। जब हामी दुःख वा कष्टबाट निचोरिन्छौ, हामीबाट कुन किसिमको रस निस्किन्छ होला? रिसको तितो रस अथवा हामीमा हुनुभएका पवित्र आत्माबाट आउने मिठो आनन्दको रस? त्यसपछि हामी पद 13 र 14 हेर्छौं। यस प्रकार लेखिएको छ, तिमीहरू पृथ्वीका नुन हौ, तर नुनको स्वाद गयो भने त्यो केले फेरि नुनिलो पारिने र त्यो त बाहिर फालिन र मानिसको खुट्टाले कुल्चन बाहेक अरू केही कामको हुँदैन। तिमीहरू संसारको ज्योति हौ, डाँडामा बसालेको सहर लुक्न सक्दैन। मित्र, परमेश्वरका सन्तानहरू चाहे जुनसुकै युगमा रहेका हुन्, तिनीहरू दुवै संसारका ज्योति र नुनहरू हुन्। आज धेरै मण्डली र विश्वासीका समस्या चाहिँ यो हो, तिनीहरूले नुनको रूपमा स्वाद गुमाएका छन्। आज हामीसँग अति नै कम स्वाद दिने नुन जस्ता विश्वासीहरू ख्रिस्टियनहरू छौ। कुरा याद राखौं, तपाई र म पृथ्वीमा नुन हुनु पर्दछ र विश्वमा असल कुराको लागि प्रभाव छोड्नु पर्दछ। ख्रिस्टियनहरू संसारका ज्योतिहरू हुन्। निश्चय नै राज्यमा विश्वासीहरू संसारको ज्योति हुन गइरहेका छन्। यो हाम्रो लागि अति नै महान सिद्धान्त हो। हामी हाम्रो छरछिमेकमा, समाजमा, राष्ट्रमा र विश्वमा ज्योति हुनु आवश्यकता छ। हामी स्वयंमा कति पनि ज्योति हुँदैन र छैन। परमेश्वरको वचन ज्योति हो। ज्योति हुनु भनेको कुनै न कुनै माध्यमद्वारा परमेश्वरको वचन दिनु पनि हो। यसको मतलब यो होइन कि सधैँ तपाईँले परमेश्वरको वचन उद्धृत गरिरहनु पर्छ, तर यसको मतलब परमेश्वरले दिनुभएको ज्योति अरूलाई बाँड्नु हो। कुनै व्यक्तिलाई बाइबलमा विश्वास गर्ने मण्डली वा रेडियो कार्यक्रमको परिचय गराउनु पनि उक्तम कुरा हो। अनि पवित्र परमेश्वरको वचन अनुसार आफ्नो जीवनलाई डोर्याएर एउटा गवाहीको जीवन मानिसहरूको अगाडि दिनु पनि यो ज्योति हो। धेरै कुराहरू छन् जुनमा तपाईँ संसारको ज्योति बन्न सक्नुहुन्छ। अनि सोह्र पदमा हामी पढ्छौं, यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुने चम्कोस्, तिनीहरूले तिमीहरूका सुकर्म देखुन् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्। उद्धारवादी ख्रिस्टियनहरूको विचार अनुसार डाँडाको सन्देश चाहिँ मानिस केन्द्रित हो न कि परमेश्वर केन्द्रित, तर यो स्पष्ट छ कि डाँडाको उपदेश मानिस केन्द्रित नभएर परमेश्वर केन्द्रित हो। के यो पदले भन्छ तिम्रा ज्योति मानिसहरूको सामुने चम्कोस् ताकि तिनीहरूले तिम्रा असल कामहरू देखुन् र तिमीलाई पेटमा थमथम्याउँदै स्याबास दिँदै महिमा गरून् र तिमीलाई सुनको मेडल वा कप पुरस्कारको रूपमा दिउन्? अह, यो पदले भन्दछ संसारमा हाम्रो ज्योति चम्कोस् ताकि स्वर्गमा हुनुहुने हाम्रा पिताको महिमा हुन सकोस्। डाँडाको उपदेश मानव वा मानिस केन्द्रित हो। हजार वर्षीय राज्य अवधिमा यहाँ पृथ्वीमा जे गरिनु र भनिने कुरा परमेश्वर केन्द्रित हुनेछ। अनि आज वर्तमान युगमा तपाईँ र म रहेको गुमेको निन्दित संसारमा हाम्रो प्राथमिक उद्देश्य परमेश्वरको महिमा ल्याउन नै हुनुपर्दछ। हरेक विश्वासीले ख्रिस्टियनले यसलाई गम्भीरपूर्वक विचार गर्नुपर्दछ। हाम्रो जीवनको उद्देश्य र लक्ष्य हाम्रो परमेश्वरको महिमा गर्नु हो। हजुर, हामी परमेश्वरको सन्तानको रूपमा मानिसहरूको अगाडि, संसारको अगाडि ज्योति र नुन बन्नुपर्दछ। हाम्रा असल काम देखेर मानिसहरूले र संसारले पत्ता लगाउन सक्छन् कि हामी परमेश्वरको सन्तानहरू हौं। हाम्रो ज्योति चाहिँ हाम्रो असल कामबाट नै प्रकट हुन्छ, तर हाम्रो ज्योतिले हामीलाई होइन तर परमेश्वरलाई महिमा गर्नुपर्छ। हाम्रो ज्योति, हाम्रो असल कामको उद्देश्य चाहिँ आफ्ना लागि प्रशंसा पाउनलाई होइन तर परमेश्वरको लागि प्रशंसा पाउनलाई हो। सम्झौं, हामीमा भएको ज्योति हाम्रो आफ्नै होइन, ज्योति चाहिँ हामीमा बास गर्नुभएको परमेश्वरको पवित्र आत्मा हो र हामीलाई चलाउने, डोर्याउने, निर्देशित गर्ने, मार्गदर्शन गर्ने उहाँको वचन पवित्र धर्मशास्त्र बाइबल हो। सबै कुरामा हामीले परमेश्वरलाई सबै महिमा महिमा र आदर दिनुपर्दछ। प्रभु तपाईँ सबैलाई धेरै धेरै आशिष दिउन्।
श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4735 679 98 4703 5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।